यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि गत जेठ 30 गते यता 34 जनाको मृत्यु, 24 जना बेपत्ता। सर्वोच्च अदालतमा दायर प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन आफ्ना 23 निवर्तमान सांसदलाई नेकपा एमालेको निर्देशन। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस सकियो। नेपालमा आज 2,279 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, 3,451 जना संक्रमण मुक्त, कोरोना भाइरसको संक्रमणबाट थप 34 जनाको मृत्यु। र अमेरिकी सेना 20 वर्षपछि अफगानिस्तानबाट फिर्ता। समाचार अब विस्तारमा। नेकपा एमालेको आजको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विघटित प्रतिनिधि सभामा रहेका पार्टीका सांसदलाई, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ। नेकपा एमालेको 10 राष्ट्रिय महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटिमा रूपान्तरण भएपछि आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पहिलो बैठकमा अध्यक्ष ओलीले आफ्नै पार्टीका प्रधानमन्त्री विरूद्ध र विपक्षी दलका नेताका पक्षमा हस्ताक्षर गरिनु दुखद भएकोले पार्टीको एकता र देशको आवश्यकता बमोजिम त्यस्तो हस्ताक्षर फिर्ता लिन र पार्टीका काममा सक्रिय हुन नेता माधव कुमार नेपाल लगायतका नेताहरूलाई आग्रह गर्नुभएको हो। अध्यक्ष ओलीले आउँदो सोमबार साँझसम्म सो हस्ताक्षर फिर्ता लिन समय सीमा पनि दिनुभएको छ। अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन उपाध्यक्ष वामदेव गौतमलाई विशेष भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो। प्रतिनिधि सभा विघटन विरूद्ध विपक्षी गठबन्धनमा सामेल हुँदै नेता नेपाल सहित एमालेका 23 निवर्तमान सांसद ले सर्वोच्च अदालतमा दायर प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदनमा हस्ताक्षर गर्नुभएको छ। बैठकले पार्टीको आन्तरिक समस्या समाधानका लागि आह्वान गर्ने र चीनिया कम्युनिष्ट पार्टी स्थापनाको 100 वर्षका उपलक्ष्यमा चीनले प्राप्त गरेका उपलब्धिका लागि चीनिया जनताप्रति बधाई ज्ञापन गर्ने लगायतका प्रस्ताव पारित गरेको एमालेका प्रवक्ता प्रदीप कुमार गेवालीले जानकारी दिनुभयो। पार्टीभित्र असन्तुष्ट पक्षसँग दोस्रो तहका नेताको अनौपचारिक वार्ता जारी रहे पनि अन्य एमालेको आजको बैठकले पुष्पलाल, मनमोहन र मदन भण्डारी लगायतका अग्रज प्रति सम्मान, कोविड महामारीबाट मृत्युवरण गर्नुहुने सबैप्रति श्रद्धांजलि, सम्पूर्ण संक्रमित प्रति स्वास्थ्य लाभको कामना, बाढ़ी पहिरोबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धा सुमन अर्पण, घाइतेको स्वास्थ्य लाभको कामना र विस्थापितको दिगो पुनर्स्थापना, वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना लगायत छाबुदे प्रस्ताव पारित गरेको छ। नेता खनालको उपचारको खर्चको जिम्मेवारी नेपाल सरकारले लिने बैठकलाई जानकारी गराइएको थियो। 9 महाधिवेशनपछिको 13 केन्द्रीय कमिटिको बैठकमा वरिष्ठ नेता नेपाल लगायत केही नेता अनुपस्थित रहनु भएको थियो। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि गत जेठ 30 गते यता 34 जनाको मृत्यु भएको छ भने 24 जना बेपत्ता तथा 44 जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकमा 5, डोटीमा 4, रोल्पामा 3, चितवन, तनहु, प्युठान र रौतहटमा 2-2 तथा ललितपुर, सप्तरी, काभ्रे, सिन्धुली, गोर्खा, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालीकोट, पाँचथर, बझाङ र बाजुरामा 1-1 जना रहेको प्रहरी प्रवक्ता बसन्त बहादुर कुँवरले जानकारी दिनुभयो। यस्तै बाढ़ी पहिरो र डुबानमा परि 24 पुरूष, 11 महिला, 6 बालक र 3 बालिका घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यस्तै बाढ़ी र पहिरोमा 15 पुरूष, 6 महिला, 2 बालक र 1 बालिका बेपत्ता भएको, उनीहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बाढ़ी तथा पहिरोमा परेका 1,250 जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। बाढ़ीका कारण 397 घर डुबानमा परेको प्रहरीले जनाएको छ। पहिरो र बाढ़ीका कारण बन्द भएका विभिन्न स्थानका सड़क सञ्चालनमा आए पनि अझै धेरै सड़क अवरूद्ध रहेका छन्। बाढ़ी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसहरूलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पूरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो। देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने आज काठमाण्डु उपत्यकामा बिहानैदेखि वर्षा भएको महाशाखाले जनाएको छ। तनहुको व्यास नगरपालिका नौ माझ फाँटमा कलेस्ती खोलाले बगाएर एक वृद्ध बेपत्ता भएका छन्। घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर 80 वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन्। बेपत्ता वृद्धको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक युवराज तिमिल सिन्हाले बताउनुभयो। तनहुमा गत मंगलबारदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परेका दुईजनाको आज जीवितै उद्धार गरिएको छ। भानु नगरपालिका आठ गैरी फाँटमा घर माथिबाट खसेको पहिरोमा दुईजना पूरिएको र उनीहरूको घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। घाइते दुवैजनाको लमजुङ अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै तनहुमा एकजनाको डुबेर मृत्यु भएको छ। निरन्तर वर्षा भइरहेको अवस्थामा रातको समयमा खेतमा पानी लगाउन गएका शुक्ला गण्डकी नगरपालिका का 58 वर्षीय भोज बहादुर विकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढ़ीले तनहु र गोर्खा जोड्ने झुलुङ्गे पुल भत्किएको छ। तनहुको एकले फाँट तर्फको जमीन भाँसिएर पुलको दुवै पोल नदीमा डुबेको आबु खैरनी गाउँपालिका दुईका वडा अध्यक्ष कटक बहादुर थापाले जानकारी दिनुभयो। जमीन भाँस्ने क्रम अझै नरोकिएकाले नदी छेउका घरहरू जोखिममा रहेको पनि उहाँले बताउनुभयो। पुलमा क्षति पुगेपछि अहिले सो क्षेत्रमा आउजाउ गर्न बन्द गरिएको इलाका प्रहरी कार्यालय आबु खैरनीले जनाएको छ। कर्णाली करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका एक भौरे कुनामा आएको सुक्खा पहिरो पन्छाएर अवरूद्ध रहेको कर्णाली करिडोर खुलेको छ। निकै ठूलो सुक्खा पहिरो आएका कारणले कर्णाली करिडोरको राजमार्ग अवरूद्ध भएको थियो। कर्णाली करिडोरमा आएको सुक्खा पहिरो आज बिहान पन्छाएपछि करिडोर खुलेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर शाहीले बताउनुभयो। पूर्व पश्चिम राजमार्गको नारायणगढ़ बुटवल खण्ड अन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढ़ीले बगाउँदा अवरूद्ध बनेको सड़क एकतर्फी सञ्चालनमा आएको छ। सड़कको दक्षिण भागमा नयाँ डाइभर्सन निर्माण गरेर 21 घण्टापछि आज बिहान 9 बजेदेखि सवारी साधन एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै आउँछ।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आज सकिएको छ। सरकारी पक्षलाई 15 घण्टाको समय दिएकोमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले 7-7 घण्टा बहस गर्नुभयो। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वर प्रसाद खतेउडा र डाक्टर आनन्द मोहन भट्टराईको संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट बहस गर्नुहुँदै वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले प्रधानमन्त्रीका लागि गरिएको दावीमा मत पाउन सक्ने आधार नदेखेपछि राष्ट्रपतिले दुवै दावी खारिज गरिदिएको तर्क गर्नुभयो। अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले प्रधानमन्त्रीमा गरिएको दावी मूल्याङ्कन गरेर फेरि संसद पठाउने नभई मूल्याङ्कनका आधारमा निर्णय गर्ने अधिकार राष्ट्रपतिमा रहेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीका कानूनी सल्लाहकार अधिवक्ता बाबुराम दहालले प्रतिनिधि सभा विघटन रहरले नभई बाध्यात्मक रूपमा गरिएको तर्क गर्नुभयो। उहाँले रिट निवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विपक्षी नबनाइएकाले राष्ट्रपतिलाई परमादेश हुन नसक्ने दावी समेत गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट 11 जना सरकारी र 21 जना निजी कानून व्यवसायीले बहस गर्नुभयो। आषाढ 9 गतेदेखि जारी सुनवाई हेर्दा हृदयमा आइतबारका लागि तोकिएको छ। आइतबार सभामुख अग्नि प्रसाद सापकोटाको तर्फबाट कानून व्यवसायीहरूले बहस गर्नुहुनेछ। बहसका लागि इजलासले 2 घण्टाको समय सीमा तोकिदिएको छ। सभामुखका तर्फबाट बहस सकिएपछि पुनः रिट निवेदक पक्षका कानून व्यवसायीको जवाफी बहस गर्नुहुनेछ। जवाफी बहसपछि एमिकस क्युरीले सो मुद्दामा राय दिनेछ, जसका लागि 2 घण्टाको समय तोकिएको छ। प्रतिनिधि सभा विघटन विरूद्ध सर्वोच्चमा 30 रिट दर्ता भएका छन्, जसमध्ये कांग्रेस सहित 146 सांसदको रिट निवेदनमा सुनवाई भइरहेको छ। कोरोना भाइरसबाट आज देशभरि थप 2,279 जना संक्रमित भएका छन्। देशभरि आज 6,566 नमूनाको पीसीआर परीक्षण गर्दा 1,391 जना तथा 4,030 जनाको एन्टीजेन परीक्षण गर्दा 908 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज थप 3,451 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। हालसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर 94% रहेको छ। कोरोनाका कारण आज थप 34 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,179 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले चीनको राजधानी बेजिङबाट कोरोना भाइरस विरूद्धको थप खोप ल्याउने भएको छ। सरकारको निर्णय अनुरूप चीनबाट खोप ल्याउनका लागि यही आषाढ 24 गते अर्थात जुलाई 8 तारीक वाइड बडी जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ। निगमका महाप्रबन्धक डीम प्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेजिङ पठाउने तयारी गरिएको बताउनुभयो। खोप लिएर निगमको जहाज आषाढ 25 गते काठमाण्डु फर्किनेछ। कोरोना भाइरस संक्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालहरू पूर्व तयारीमा जुटेका छन्। तेस्रो लहर फैलिनु अगावै आवश्यक पूर्वाधार स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्व तयारीमा अस्पतालहरू जुटेका हुन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
कोरोनाको पहिलो र दोस्रो लहर दुवैमा नराम्ररी पिल्सिएको बाँके भारतीय सीमावर्ती जिल्ला भएका कारण सधैं जोखिममै छ। खुला र व्यस्त सीमा नाका भएका कारण पनि कोरोनाको नयाँ भेरिएन्ट आउनासाथ बाँके शुरूमै उच्च जोखिममा पर्ने अवस्था छ। यही अवस्थालाई मध्यनजर गर्दै यहाँका अस्पतालहरू पूर्व तयारीमा जुटेको बताउँछन्। बाँकेका मात्र नभई लुम्बिनी प्रदेश सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्व तयारी शुरू गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल बताउनुहुन्छ।
लिक्विड अक्सिजन ट्याङ्क पनि हामीले जोडिसकेका छौँ। 2 महिनाभित्रै हामीले अर्को अक्सिजन प्लान्ट पनि हामी आफै उत्पादन गर्ने प्लान्ट पनि हामी 2 महिनाभित्र जोड्दैछौँ। हामीसँग बेडको कुनै कमी छैन। पूर्व तयारीका साथ तेस्रो भेरिएन्टको सामना गर्नको निम्ति भेरी अस्पताल तम तयार भएर बसेको छ।
सरकारी अस्पताल भेरी सहित यहाँका अन्य 3 निजी अस्पतालले पनि कोविड बिरामीहरूको उपचार गरिरहेका छन्। भेरी अस्पतालपछि धेरै कोरोना बिरामीहरूको उपचार गरिरहेको नेपालगंज मेडिकल कलेजको कोहलपुर स्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्व तयारी शुरू गरिएको छ। अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठ,
जुन जुन
समस्याहरू हामीले भोगेका थियौँ सेकेन्ड वेभमा, जस्तो अक्सिजनको कमी हामीले एकदम नराम्रोसँग भोग्यौँ. अब त्यसको लागि हामीले पूर्व तयारी गरेर लिक्विड अक्सिजन जुन छ त्यसको आउने सुनिश्चित गरेका छौँ भनेदेखि हाम्रो पिएसए पनि सर्भिस गरेर त्यसलाई पनि अपडेट अवस्थामा राखेका छौँ, र सिलिन्डरहरू पनि हामीले किनेर जम्मा गरेको अवस्था छ भनेदेखि.
तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना औल्याइएको छ. यो सम्भावनालाई ध्यानमा राखेर सोही अनुरूपको पूर्व तयारी शुरू गरेको अस्पतालहरूले बताएका छन्. फेरि एकपटक भेरी अस्पताल विकास समितिका अध्यक्ष धिताल.
त्यसको निम्ति हामीले तयारी अवस्थामा रहेका छौँ र 30 बेड बच्चा बच्चीहरूको निम्ति बच्चाका लागि चाहिने भेन्टिलेटर सहितको सिप्याप बाइप्याप के सामग्रीहरू चाहिन्छ त्यो सबै माग गर्न हामीले बाल रोग विशेषज्ञलाई हामीले भनेका छौँ.
दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार, सिप्याप मेसिन, अक्सिजन मास्क लगायतका उपकरणको सहज उपलब्धता, जनशक्ति व्यवस्थापन, बिरामीलाई थेग्ने गरी आईसीयू बेड, भेन्टिलेटर थप तथा बालबालिका लक्षित शैया छुट्याई अघि बढ़न सके पहिलो र दोस्रो लहरमा भोगेको नियति नदोहोरिन सक्छ. नवीन गिरी, रेडियो नेपाल, नेपालगंज.
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी पुनर्निर्माण गर्न अनुरोध गरेको छ. समितिको बैठकले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवेदन दिन अनुरोध गरेको छ. बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्ड बमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिश अनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने निर्णय पनि गरेको छ. कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनर्निर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई 2078 भदौ मसान्तसम्म जग्गा खरिद सम्पन्न गर्न पनि आग्रह गरेको छ. यसअघि 2078 अषाढ 10 गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कार्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो. सुदूरपश्चिम प्रदेशको पर्यटकीय सम्भावना रहेका प्रमुख स्थलहरूको प्रवर्धनमा प्रदेश सरकार केन्द्रित भएको छ. प्रदेशका 9 जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थलहरूको गुरूयोजना सहित ती स्थलहरूको विकासमा प्रदेश सरकार जुटेको छ. बैतडीबाट संवाददाता सीपी लोहियाको रिपोर्ट.
पर्यटकीय सम्भावना बोकेका ठाउँहरूको संरक्षण र सम्वर्धनमा सुदूरपश्चिम प्रदेश सरकार केन्द्रित भएको छ. प्रदेश सरकारले 9 जिल्लामा पर्यटन प्रवर्धनका लागि लगानी गरिरहेको छ. यस्तै एक महत्वपूर्ण योजनामा प्रदेश सरकारको लगानी रहेको बताउनुहुन्छ दार्चुलाको मारमा गाउँपालिका अध्यक्ष जमन सिंह धामी.
आन्तरिक पर्यटन र बाह्य पर्यटनलाई प्रवर्धन गर्नका लागि मारमा गाउँपालिका अन्तर्गत रहेको लक्ष्मीनाथ मन्दिर पर्यटन पूर्वाधार कार्यक्रम हामी सञ्चालनमा छौँ. प्रदेश सरकारको सहकार्यमा आफ्नै पहिचान सहितको सांस्कृतिक महत्व राख्ने विश्व यात्राको पर्व हुने गुल्जर क्षेत्र छ. त्यसमा पनि हामी त्यसको पूर्वाधार निर्माणका लागि पनि पर्यटकीय पदमार्ग लगायतका कार्यक्रमहरू हामी सञ्चालन गरिरहेका छौँ.
पर्यटन क्षेत्रको विकासले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीम बहादुर खड्का.
पर्यटन गरिबी निवारणको लागि एउटा महत्वपूर्ण क्षेत्र नै हो, खासमा यो मेरुदण्ड नै हो, होइन? आर्थिक उन्नति पर्यटन क्षेत्रबाट नै हुन्छ भन्ने विश्वास छ.
खप्तड क्षेत्र सुदूरपश्चिमको मुख्य पर्यटकीय गन्तव्यका रूपमा रहेको छ. यसको विकासका लागि प्रदेश सरकारले योजना बनाएको बताउनुहुन्छ फेरि कार्यकारी निर्देशक खड्का.
प्रदेश सरकारले खप्तड क्षेत्रलाई सुदूरपश्चिमको एक नम्बर गन्तव्यको रूपमा विकास गर्ने भनेर प्रतिबद्धता जाहेर गरेको छ. नीतिगत रूपमा पनि खप्तड क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउनको लागि चाहिँ भूमिका निर्वाह गर्ने हिसाबले अगाडि बढ़िरहेको छ. भू योजना निर्माण गर्ने कुरा, साधन स्रोत प्रदान गरेर भौतिक पूर्वाधार लगायत अरू कुराहरूमा प्रदेश सरकारले ध्यान दिएको जस्तो लाग्छ.
क्षेत्रहरूको विकासमा प्रदेश सरकार लागि परेको बताउनुहुन्छ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठ.
यहाँको धार्मिक महत्व, प्राकृतिक महत्व, सांस्कृतिक महत्व, यी सबै कुरालाई मध्यनजर राखेर पर्यटकीय क्षेत्रहरूमा पर्यटन पूर्वाधारका विकासका क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ. तालतलयाको व्यवस्था पनि गर्ने, राष्ट्रिय निकुञ्जहरू छन् पर्यटकहरूलाई आकर्षित गर्ने, पूर्वाधार विकासका क्रियाकलापहरू पनि हामीले गरिरहेका
छौँ. अहिले प्रदेश सरकारले यहाँ रहेका सबैजसो पर्यटकीय गन्तव्यहरूमा लगानी गरिरहेको छ जसले गर्दा यस क्षेत्रको पर्यटन प्रवर्धन हुने विश्वास गर्न सकिन्छ. सीपी लोहिया, रेडियो नेपाल, बैतडी.
पर्सा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हाथीले आक्रमण गर्दा आज बाराको कलैयामा एकजनाको मृत्यु भएको छ। हाथीको आक्रमणबाट कलैया उपमहानगरपालिका दुई औधापुरका 45 वर्षीय रामदेव पटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेना 20 वर्षपछि अफगानिस्तानबाट फिर्ता भएको छ। अफगानिस्तानमा विद्रोही समूह तालिबानी लड़ाकू तथा अलकायदा समूहको युद्ध शुरू भएपछि आफ्ना सेना खटाएको अमेरिकाले 20 वर्षपछि आज अमेरिकी सेना स्वदेश फिर्ता भएका छन्। अलकायदा समूहको युद्धलाई परास्त गर्न अमेरिकाले आफ्ना सेनासँग त्यहाँ रहेका एयरबस अफगानिस्तान सेनालाई हस्तान्तरण गर्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सले जनाएको छ। भारतमा कोरोना संक्रमणबाट 4,00,000 भन्दा बढ़ीको मृत्यु भएको छ। भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म 4,03,12 जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कुल संक्रमितहरूको संख्या 3,04,58,000 भन्दा बढ़िरहेको छ। संक्रमण मुक्त हुनेको कुल संख्या 2,95,48,000 पुगेको छ। पछिल्लो समयमा भारतमा दैनिक संक्रमितहरूको संख्या 50,000 भन्दा कम रहेको छ। संयुक्त अरब इमिरेट्स यूएईले आफ्ना नागरिकहरूलाई भारत पाकिस्तान बंगलादेश नेपाल र श्रीलंका लगायतका देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ। कोरोना भाइरस महामारीका कारण गत महिनाको अन्तमा यूएईले विभिन्न 14 मुलुकका यात्रीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएकोमा प्रतिबन्धलाई यही जुलाई 21 निरन्तरता दिएको छ। यूएईको नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै लाइबेरिया नामेबिया सियरा लियोन प्रजातान्त्रिक गणतन्त्र कंगो युगाण्डा जाम्बिया भियतनाम नाइजेरिया र दक्षिणी अफ्रिका लगायतका देशबाट हुने उडान प्रतिबन्ध लगाएको जानकारी दिएको छ। यो प्रतिबन्ध कार्गो उडान व्यापारिक तथा चार्टर्ड उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई 7,72,83,00,000 सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2078 को सञ्चालन र व्यवस्थापनका लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ। दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले उक्त रकम बराबरको सहमति प्रदान गरेको हो। नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीति कोविड 19 प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ। शुक्रबार नेपाल राष्ट्र ब्याङ्कमा आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेश गर्दै चेम्बरले लघु साना मझौला ठूला उद्योग एवं व्यवसाय निर्यात व्यवसाय महिला उद्यमशीलता तथा कृषि क्षेत्रको लागि थप भएको कोविड 19 प्रभावित पुनर्कर्जा 3% ब्याज दरमा 2 वर्षदेखि 3 वर्षसम्म प्रवाह गर्नका लागि विशेष व्यवस्था गरिनुपर्नेमा जोड़ दिएको छ। 37 बुँदे सुझाव दिँदै चेम्बरले घर जग्गा व्यवसायको लागि कर्जा प्रवाह गर्दा धितो मूल्याङ्कनको कम्तीमा 70% कर्जा पाउने व्यवस्था गरिनुपर्ने माग गरेको छ। चेम्बरले निषेधाज्ञा अवधिभर लघु साना मझौला ठूला उद्योग एवं व्यवसाय निर्यात व्यवसाय महिला उद्यमशीलता तथा कृषि क्षेत्रलाई ब्याजमा 50% छूट दिनु र पुनर्कर्जाको वितरण कार्यविधि अत्यन्त सरल सहज बनाउनु पर्ने सुझाव दिएको छ। नागरिक लगानी कोषले शेयर धनीहरूलाई 9% बोनस र 8.89% नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ। कोष संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र भट्टराईको अध्यक्षतामा शुक्रबार सम्पन्न कोषको 26 वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो। कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कोषले 1,72,00,000,000 रकम संकलन गरी 1,71,97,00,000,000 रूपियाँ लगानी गरेको जानकारी गराउनुभयो। कोषले यस आर्थिक वर्षमा कोषको पुँजी वृद्धि हुनुका साथै कारोबार विस्तार भई विगतदेखि सञ्चालन हुँदै आएका कोषहरू हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवा समेत निरन्तर रूपमा सञ्चालन भइरहेको जनाएको छ। बीमा समितिले थप नयाँ बीमा कम्पनीहरूलाई इजाजत दिने कुनै पनि निर्णय नभएको स्पष्ट पारेको छ। समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिन लागेको भनी समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको भन्दै त्यस्तो निर्णय नभएको स्पष्ट पारेको हो।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
युरो 2020 अन्तर्गत आजदेखि सेमी फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुँदैछ। आजको पहिलो क्वार्टर फाइनल खेलमा स्विजरल्याण्ड र स्पेन आम्ने सामने हुनेछन्। समूह चरणमा उत्कृष्ट तेस्रो हुँदै प्री क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डले अन्तिम 8 प्रवेशको भिडन्तमा विश्व विजेता फ्रान्समाथि पेनाल्टी सुटआउटमा 5-4 गोल अन्तरको जित निकालेको थियो। उता स्पेन पनि क्रोसियामाथि 5-3 गोल अन्तरले जित निकाल्दै अन्तिम 8 प्रवेश गरेको थियो। स्पेन र स्विजरल्याण्डको खेल नेपाली समय अनुसार राति 9:45 हुनेछ। यसै गरी आज हुने दोस्रो खेलमा बेल्जियम र इटाली खेल्नेछन्। इटाली समूह एबाट 100% नतिजाका साथ नकआउट चरणमा प्रवेश गरेको थियो। उसले राउण्ड अफ 16 भिडन्तमा अस्ट्रेलियालाई 2-1 गोलले पराजित गर्दै अन्तिम 8 स्थान बनाएको थियो। उता फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियमले पनि समूह चरणमा 100% जित निकालेको थियो। राउण्ड अफ 16 डिफेन्डिङ च्याम्पियन पोर्चुगललाई 1-0 गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम 8 स्थान बनाएको थियो। बेल्जियम र इटाली बीचको खेल राति 9:45 शुरू हुनेछ। कोपा अमेरिका फुटबलमा क्वार्टर फाइनलमा खेल हुँदैछ। यो खेल नेपाली समय अनुसार बिहान 9:45 पेरू र पाराग्वे बीच प्रतिस्पर्धा हुनेछ। पेरू समूह बीमा दोस्रो स्थानमा रहँदै नकआउट चरण प्रवेश गरेको टीम हो भने पाराग्वे समूह एमा तेस्रो स्थानमा रहेको थियो। यसै गरी भोलि बिहान 6:00 ब्राजिल र चिली आम्ने सामने हुनेछन्। ब्राजिल समूह बीको विजेता हो भने चिली समूह एको चौथो स्थानमा रहेको टीम हो।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश 1-2 बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 24 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 31.9 मिलीमिटर। काठमाण्डुको अधिकतम तापक्रम 23.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.4 डिग्री सेल्सियस, वर्षा 46.1 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 24.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, वर्षा 3.5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 34.4, न्यूनतम 25.8 र दिपायलको अधिकतम 36.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.8 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र डुबानमा परि गत जेठ 30 गते यता 34 जनाको मृत्यु, 24 जना बेपत्ता। सर्वोच्च अदालतमा दायर प्रतिनिधि सभा विघटन विरूद्धको रिट निवेदनमा गरिएको हस्ताक्षर फिर्ता लिन आफ्ना 23 निवर्तमान सांसदलाई नेकपा एमालेको निर्देशन। संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन सम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायको बहस सकियो। नेपालमा आज 2,299 जनामा कोरोना भाइरस पुष्टि, 3,451 जना संक्रमण मुक्त, कोरोना भाइरसको संक्रमणबाट थप 34 जनाको मृत्यु र अमेरिकी सेना 20 वर्षपछि अफगानिस्तानबाट फिर्ता। यसका साथै साँझ 7 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।